ان الحمد لله نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور انفسنا ومن سيئات اعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له واشهد ان لا اله الا الله وحده لا شريك له واشهد ان محمدا عبده ورسوله اما بعد فان خير الحديث كتاب الله وخير الهدي هدي محمد صلى الله عليه وسلم وشر الامور محدثاتها وكل محدثه بدعه وكل بدعه ضلاله وكل ضلاله في النار قال سبحانه وتعالى قل ان هدى الله هو الهدى وامرنا لنسلم لرب العالمين انسان کے لیے سب سے قیمتی چیز جو دنیا میں اس کو مل سکتی ہے وہ اللہ کی طرف سے ملنے والی ہدایت ہے۔ اگر ہدایت انسان کو مل جائے اور دنیا کی جتنی بھی نعمتیں ہیں، لباس، کھانا پینا، گھر، ڈگری، عزت، عہدہ، اگر ان میں سے کچھ بھی انسان کو نہ ملے یا ان میں کمی ہو، لیکن ہدایت اگر ایک انسان کو ملتی ہے تو یہ انسان سارے انسانوں میں، تمام مخلوقات میں، یہ سب سے زیادہ خوش قسمت انسان ہے۔ فرعون کو ہدایت نہیں ملی، اس کو بادشاہت ملی، اس کو فوج ملی، اس کو محل ملا، اس کو دنیا کا سب کچھ مل گیا، لیکن اس کو ہدایت نہیں ملی۔ اسی طرح سے دنیا میں بہت سارے لوگ ہیں جو فرعون ہی کے نقش قدم پر ہیں، کسی کے پاس حکومت ہے، کسی کے پاس طاقت ہے، کسی کے پاس عہدہ ہے، ڈگری ہے، مال، دولت، گھر بار، سب کچھ ہے، لیکن اگر اس کے پاس اللہ کی طرف سے ملنے والی ہدایت نہیں ہے تو سب کچھ مل کر بھی وہ فقیر ہے، سب کچھ پا کر بھی وہ کھویا ہوا ہے، اس کے پاس نہیں ہے۔ لیکن ایک مسلمان جس کے پاس اللہ کا دین ہے، اس کے پاس اللہ کی طرف سے ملی ہوئی ہدایت ہے، وہ غربت میں جی رہا ہے، جھوپڑے میں جی رہا ہے، اس کے پاس کھانے کے لیے ٹھیک سے نہیں ہے، اس کے پاس پہننے کے لیے کپڑے نہیں ہے، وہ پیوند لگا کر گھومتا ہے، چھپاتا ہے اس کو، اس کو بھیڑ میں اگر وہ کھڑا ہو جائے تو کوئی پہچان دیتا بھی نہیں ہے، وہ کسی سے اپنا کام بنوانا چاہے اس کو کوئی اہمیت نہیں دیتا ہے، اس کے پاس کچھ نہیں ہے۔ کئی لوگ اس کو نکاح کی دعوت دیتے وقت میں، ولیمے کی دعوت دیتے وقت میں بھول جاتے ہیں، کئی ایسے لوگ ہوتے ہیں، وہ کام کاج کرتا ہے اپنا، گرتے پڑتے کچھ بھی کر لیتا ہے، ٹوٹا پھوٹا کچھ بھی کما لیا، گھر پہ جا کے کھا لیا، آدھا بیوی نے کھایا، آدھا اس نے کھایا، بچے بھی تھوڑا کھا لیے، اسی طرح سے زندگی گزارتے گزارتے ایک دن آتا ہے، مر جاتا ہے، کئی لوگ اس کے جنازے کو کندھا بھی نہیں دے پاتے ہیں کیونکہ اس کی اتنی اہمیت نہیں ہے، اس کو کوئی اتنا سماج میں اہم نہیں سمجھتا ہے۔ لیکن ایسا آدمی اگر واقعی اللہ کی طرف سے ہدایت پایا ہوا ہو اور اس کی زندگی اللہ کی مرضی کے مطابق ہو، دنیا اگرچہ اس کو نہیں پہچانے، دنیا بنانے والا اس کو پہچانتا ہے، اس کو جانتا ہے، اور جب اس کی موت کا وقت آتا ہے تو اللہ تعالیٰ فرشتے اس کے لیے بھیجتا ہے، اور وہ فرشتے جنت سے اس کے لیے لباس، وہاں کا کفن لے کر آتے ہیں، اور جہاں تک اس کی نگاہ جا سکتی ہے وہ فرشتے بیٹھ جاتے ہیں، اتنے سارے فرشتے آتے ہیں اس کی عزت کے طور پر، اور ملک الموت اس کی روح نکالتے ہیں تو اس کو تھوڑی بھی تکلیف نہیں دیتے ہیں، بلکہ اس کی روح ایسے نکلتی ہے جسم سے جیسے پانی کا ایک تھیلی پانی کی لٹکائی، آپ جانتے ہیں پانی کی تھیلی ہوتی مشکیزہ جس کو کہتے ہیں، بہت سارے ٹرک ڈرائیور اس کو لگاتے ہیں اپنی گاڑی میں، اس میں سے جو پانی رستا رہتا ہے وہ رسنے والا پانی شور نہیں کرتا ہے، ایک دم خاموشی سے بغیر کسی طاقت اور بغیر کسی دباؤ کے قطرہ 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 اس میں سے نکلتا رہتا ہے، پانی ٹپکتا رہتا ہے، وہ جو قطرہ اس مشکیزے سے نکلتا ہے اس کے جسم سے اس کی روح اتنی آسانی کے ساتھ نکلتی ہے۔ یہ کون ہے؟ یہ وہ آدمی ہے جس نے اللہ کو راضی کیا ہے، یہ وہ آدمی ہے جس سے اس کا مالک خوش ہے، دنیا کا مالک نہیں، کمپنی کا مالک، دکان کا مالک، یہ مالک نہیں، وہ مالک جو واقعی اس کا مالک ہے، جس کو انسانوں کی اکثریت بھولے ہوئے ہیں۔ جب وہ مالک اس سے راضی ہو، جب وہ مالک اس سے خوش ہو جائے، تو اس کو ایسی موت آتی ہے کہ فرشتے اس کے لیے کہتے ہیں، آتے ہیں، اور قرآن میں اللہ نے اس کا ذکر کیا ہے، ان الذين قالوا ربنا الله ثم استقاموا تتنزل عليهم الملائكه الا تخافوا ولا تحزنوا وابشروا بالجنه التي كنتم توعدون۔ یقینا وہ لوگ جنہوں نے کہا کہ ہمارا رب اللہ ہے، اور پھر اپنی اس بات پر جمے رہے، ان کے لیے آسمان سے فرشتے نازل ہوتے ہیں موت کے وقت، جب ان کی موت آتی ہے تو فرشتے آتے ہیں اوپر سے، اور فرشتے آ کے خود ان سے کہتے ہیں، آپ سوچیے ایک بہت ہی یعنی سنگین وقت اس کے لیے ہے، دوست احباب رشتہ دار بیوی بچے چھوڑ کے جانا ہے، ابھی اس دنیا کا عادی ہے، اس کو سب معلوم ہے کون سا علاقہ کدھر ہے، کون سا کیا کدھر ہے، کیا کام کرنے کے لیے کہاں جانا چاہیے، لائٹ کا بل کہاں بھرنا چاہیے، پانی کا بل کہاں بھرنا چاہیے، ٹیلی فون کا بل کہاں بھرنا چاہیے، میری دکان کہاں ہے، فلاں بستی کہاں ہے، فلاں روڈ کہاں ہے، کپڑے کہاں ملتے، سب معلوم ہوتا ہے اس کو دنیا میں، لیکن اب ایک ایسی دنیا میں جانا ہے اس کے بارے میں کچھ معلوم نہیں ہے، ایک نئے ملک میں جانا ہے جہاں سے واپس نہیں آنا ہے، ایک نئی دنیا میں جانا ہے، ایک ایسی دنیا میں جانا ہے جس میں انسان کی مرضی نہیں چلے گی، جس میں صرف اللہ کی مرضی چلتی ہے۔ دنیا میں آدمی جو چاہے کرتا ہے، صحیح کام کرتا ہے، غلط کام کرتا ہے، ظلم کرتا ہے، کچھ بھی کرتا ہے، دھوکے بازی، جھوٹ اور اللہ کی نافرمانی، دنیا میں کچھ بھی کر سکتا ہے، وہاں نہیں کر سکتا ہے، وہ ایک ایسی دنیا ہے جس میں جزا ہے، جس میں توبہ کا بھی موقع نہیں اور نیکی کا بھی موقع نہیں ہے، نہ وہ نیکی کر سکتا ہے وہاں پہ، نہ توبہ کر سکتا ہے، کہ توبہ تو کر سکے، توبہ بھی نہیں، نیکی بھی نہیں، ختم۔ اب ایسا سنگین وقت ہے کہ دنیا چھوڑ کے اس کو جانا ہے، فرشتے اس وقت میں آتے ہیں جو نور کی مخلوق ہیں، اور کیا وہ منظر ہوتا ہوگا جب مرنے والا ان کو دیکھتا ہے، ایک دم نور، نور کی مخلوق آئی ہے اس کے لیے، اور کسی کو دکھائی نہیں دیتے ہیں، وہ صرف اس کو دکھتے ہیں، اور آ کے اس سے کہتے ہیں اللہ تخافو ولا تحزنو، دو بات بولتے ہیں اس کو، خوف مت کرو، غم مت کرو، ڈرنے کی بات کوئی ڈرنے کی بات نہیں ہے، آگے کیا ہوگا، پکڑ ہوگی، سزا ملے گی، نیکیاں کی قبول ہوتی کہ نہیں ہوتی، تو آگے کا کچھ ڈر مت، تو مت ڈر، آپ بتائیے مت ڈر بولنا بہت بڑی بات ہے، ایک ایسا آدمی بھی جس کی کوئی طاقت نہیں ہے اگر مصیبت میں وہ بھی بول دے ڈرو مت، کوئی بات نہیں، میں ہوں نا، تو اگرچہ وہ کچھ نہیں ہوتا ہے پھر بھی آدمی کو ایک دھاڑس ملتی ہے۔ تو فرشتے جو اللہ کی طرف سے آئے ہیں ایک ایسے وقت میں، آپ دیکھیں بچہ جب ماں کے پیٹ سے نکلتا ہے تو بڑا گھبرایا ہوتا ہے، وہ ایک نئی دنیا میں آ رہا ہے، وہ ایک بہت ہی عجیب پروسیس سے گزر کے آ رہا ہے باہر، ماں کے پیٹ میں بیٹھا ہوا تھا وہ، ایک غفلت کی، ایک اندھیری کوٹری میں، اور ایک ایسی دنیا میں، چھوٹی سی دنیا تھی وہ، اس کے لیے وہی دنیا تھی، اندر پڑا ہوا تھا، 9 مہینے تک پڑا ہوا تھا، ویسی लेकिन अब वो जब बाहर निकलता है तो एक नई दुनिया, भीड़ उसको दिखाई देती है, डॉक्टर ये वो पकड़ के उसको खींच रहे हैं, उसको ले रहे बाहर ले रहे, बदन में एकदम गंदगी लगी है, क्या कुछ नहीं लगा हुआ उसके। वो बाहर जब निकलता है तो रोशनी 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 उसको दिखा, एक दूसरी दुनिया है। घबरा जाता हो बच्चा और रोने लगता हो बच्चा, उसको समझ में नहीं आता क्या करूं मैं। यहां से अब वो एक नई दुनिया में जाने वाला है। फरिश्ते जाने से पहले बोलते डर मत अल्लाह तखाफू वला तहजनू, और गम भी मत कर, क्योंकि पीछे वो बीवी को रोता हुआ छोड़ के जा रहा है, पीछे वो बच्चों को रोता हुआ छोड़ के जा रहा है, कितने रिश्तेदार उसके हैं जो उसके उसका गम महसूस करते हैं अपने दिल में, उसको खुद गम होता है। अब नमाज छूट जाएगी, अगर नेक आदमी वाकई है तो अब वो सोच रहा है कि नमाज खत्म, अब जिंदगी गई, अब दीन पे अमल करना, लज्जत आमाल की, कुरान की तिलावत, अल्लाह का जिक्र, दीन का सीखना सिखाना, अब मतलब मौका नहीं, अब गया टाइम, क्योंकि आमाल में लज्जत है। उसको थोड़ा गम होता है, उसको गम होता है मौका अब मेरा, यानी और नेकी कर सकता था मैं, कुछ और नेकियां बढ़ा सकता था मैं, एक दर्जा और बढ़ सकता था। तो एक वाकई उस वक्त में गम की कैफियत उसकी होती हैं, लेकिन फरिश्ते उसको और तसल्ली देते हैं, गम मत कर, वला तहजनू, गम मत करो, व अबशिरु बिल जन्नति लती कुंतुम तुअदून, एक ऐसी जन्नत की खुशखबरी अभी से सुन लो जिसका तुमसे अब तक सिर्फ वादा किया जाता रहा। देगा जन्नत? नहीं, अब देखने मिलेगी, अब देखने मिलेगी। अब जैसी दुनिया से जाएगा, अब कब्र में जाती क्या है, खिड़की खोली जाती कि नहीं खोली जाती है, उसको बताते देख, जहन्नम दिखाई देती है उसको, यहां जाता था तू बच गया, फिर दूसरी खिड़की खोलते हैं तो देखिए तेरा घर है, यहां तो पहुंचने वाला है। अबू दाऊद की, मुस्नद अहमद की और बाज़ रिवायतों में है कि वो मुर्दा कहता है अल्लाह कयामत कायम कर दे, मुर्दा कहता है अल्लाह अभी कयामत कायम कर, जैसे बच्चा जिद्दी होता है ना कोई, तो उसको बोलते इम्तिहान में पास हो गया ना तो इतने इतने मार्क्स लिया तो उसको ये मिलेगा, बैट मिलेगा, आइसक्रीम मिलेगा, गिफ्ट मिलेगी, केक मिलेगा, कुछ भी। तो बच्चा बोलता है अपनी नादानी में अभी इम्तिहान ले लो मेरा, यह अभी मुझको चाहिए। उसको देख के कितना शौक होता होगा, आप सोचिए कि वो अल्लाह से कयामत कायम करने के लिए बोल रहा है, या रब्बी अकिम अस्साह, हदीस के अल्फाज है, अल्लाह अभी कयामत कायम कर दे, अभी कयामत कायम कर दे, ताकि मैं अपने अहल वयाल में जाऊं जो जन्नत में मेरे अहल वयाल होंगे, मेरे घर वाले होंगे, मेरे अहल में जाऊं मैं। ये कौन सा बंदा है? क्या अल्लाह ने कहा यह बहुत मालदारों के लिए है, ये बहुत डिग्री वालों के लिए है, ये बहुत बड़े ऊंचे लेवल के लोग हैं, गोरे सईद लोगों के लिए है, या ये अरब के लोगों के लिए? अल्लाह ने ऐसा कहा, एक गरीब आदमी जो कुछ नहीं कर सकता दुनिया में, एक गरीब आदमी है, काला कलूटा, खूबसूरत भी नहीं, डिग्री भी नहीं, पढ़ा लिखा भी नहीं हो एकदम, माल भी उसके पास नहीं है, जॉब भी ऐसा कि कब छूटता है, जिंदगी कब छूटती है, ऐसा चल रहा है उसका। लेकिन ये आदमी अगर इसके पास अल्लाह का दीन है, इसके साथ ऐसा होता है, अल्लाह के पास रंग नस्ल की तफरीक नहीं है, चाहे वो अबू बकर हो या बिलाल हो, अल्लाह के नजदीक रंग और नस्ल का कोई फर्क नहीं, अमल लेके आओ। ए बिलाल, क्या बात है कि रात को मैं जब जन्नत में गया तो मैंने तुम्हारी जूतियों के घिसटने की आवाज सुनी, अल्लाह के रसूल जब भी मुझको दिन में या रात में मेरा वजू टूट जाता है, मैं फौरन वजू करता हूं और दो रकत पढ़ लेता हूं। बिलाल रजी अल्लाह तआला एकदम बदसूरत काला कलूटा इंसान, लेकिन दिल ईमान का नूर कैसा है, घसीटो रेगिस्तान में है दम तो घसीटो, कितना भी शिर्क नहीं करेगा बंदा अल्लाह का, अहद अहद अहद, चुप भी बैठेगा नहीं, ईमान अंदर है। अबू बकर सिद्दीक रजी अल्लाह तआला ने देखा उनको, क्या हाल हो रहा है इसका, खरीद के आजाद कर दिया उनको, जो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम का साथ उन्होंने पकड़ा तो वफात तक आपको नहीं छोड़ा। मस्जिद नबवी के मुअज्जिन اللہ کے نبی صلی اللہ علیہ وسلم رات میں اٹھتے آخری وقت میں تہجد کے لیے اور آپ نماز ادا کرتے اور اس کے بعد تھوڑی دیر لیٹ جاتے کیونکہ تھکے ہوئے ہوتے تھے دن بھر کی ذمہ داریاں دعوت کی اور رات میں تہجد بیوی وغیرہ سارے معاملات زندگی کے سب جڑے ہوئے ہیں تو تھوڑا سا سو جاتے تھے لیٹ جاتے تھے فجر کی اذان بلال رضی اللہ عنہ دیتے تھے تھوڑی دیر انتظار کرتے تھے اور پھر آ کے دروازہ کھٹکھٹاتے تھے اللہ کے رسول نماز کا وقت ہو گیا چلیے۔ ایک ایسا انسان جس کو خریدا گیا اور آزاد کیا گیا جس کو ظلم کرنے میں کوئی آدمی کسی سے ڈرتا نہیں تھا رب نے لیکن وہ انسان اتنا قیمتی کیسے بنا اتنا قیمتی کیسے کہ جنت میں ہمارے نبی صلی اللہ علیہ وسلم جب جا رہے ہیں تو آپ کی جوتیوں کی گھسٹنے کی آواز سننے آ رہی ہے کہ تمہاری جوتیوں کی گھسٹنے کی آواز سننے آئی مجھ کو۔ کیا عمل ہے؟ عمل ہے، عمل ہے، ایمان ہے۔ تو دین اصل ہے، غریب امیر اسلام میں کچھ بھی ویلیو نہیں اس کا۔ ہاں اگر امیر واقعی دیندار بھی ہو تو اور بھی اچھا، لیکن محض مالداری کی بنیاد پر، محض بہت بڑی ڈگری پڑھا لکھا ہے ایک دم پی ایچ ڈی ہے، تو اللہ کے ہاں پی ایچ ڈی اصل نہیں ہے، پڑھا لکھا ہونا بہت اچھی بات ہے لیکن اصل چیز یہ ہے کہ وہ ایمان میں پی ایچ ڈی ہونا چاہیے۔ دنیا میں پی ایچ ڈی ہو کے کچھ بھی نہیں ہے، ایمان اس کا واقعی ہونا چاہیے۔ تو ایک آدمی دنیا میں اگر ہدایت اس کو ملتی ہے تو سب سے قیمتی چیز ملی، اور ہدایت انسان کو اللہ کی طرف سے ملتی ہے جب انسان اللہ کی طرف بڑھتا ہے۔ قرآن کریم میں اللہ تعالیٰ فرماتا ہے وَيَهْدِي إِلَيْهِ مَنْ أَنَابَ، اللہ تعالیٰ اس کو ہدایت دیتا ہے جو اللہ کی طرف خود بڑھتا ہے۔ ہدایت کیسے ملتی ہے؟ سمپل ہے، اتنی بڑی قیمتی چیز ملتی کیسے؟ جب بندہ اپنی طرف سے اللہ کی طرف بڑھتا ہے، ایک قدم یہ اللہ کی طرف بڑھاتا ہے، اللہ تعالیٰ اس کی طرف دو قدم بڑھتا ہے، ایک ہاتھ بڑھتا ہے اللہ دو ہاتھ بڑھتا ہے، یہ چل کے آتا ہے اللہ کی طرف تو اللہ دوڑ کے اس کی طرف آتا ہے۔ حدیث میں خود اللہ کے نبی صلی اللہ علیہ وسلم فرماتے ہیں، حدیث قدسی میں خود اللہ نے فرمایا ہے کہ بندہ جب اللہ کی طرف تھوڑا بڑھتا ہے اللہ اس سے زیادہ اپنی رحمت کے ساتھ اس کی طرف بڑھتا ہے۔ لیکن پہل کس نے کرنا چاہیے؟ بندے نے کرنا چاہیے، اور اگر نہیں کرتا ہے تو نبی کا چچا بھی اگر ہے نہیں دیں گے ہم، آخری وقت میں بول رہے چچا لا الہ الا اللہ کہہ لو، میں احاج لک بھی عند اللہ، میں اللہ کے پاس اس کلمے کے ذریعے تمہارے لیے حجت کروں گا، تمہاری سفارش کروں گا، لیکن کہہ کر نہیں بولتے ہیں۔ آخری وقت میں وہی کہا کہ میں باپ دادا کے دین پہ مرتا ہوں، اللہ نے نبی سے کہا انک لا تہدی من احببت ولكن الله يهدي من يشاء وهو اعلم بالمهتدين، اے نبی آپ جس کو چاہو اس کو ہدایت دو، ایسا نہیں ہو سکتا ہے، اللہ جس کو چاہے گا ہدایت دے گا اور وہ خوب جانتا ہے ہدایت کے لائق کون ہے۔ تو ہدایت کے لائق کون ہے؟ مال والا، پیسے والا، عزت والا، ڈگری والا، کون؟ سید، بڑے خاندان، کون ہے یہ؟ نبی کے خاندان کے ہیں، نبی کے چچا ہیں۔ ہدایت کے لائق وہ ہے جس کے دل میں قبولیت ہو، اللہ کا دین اس کی قدر ہو، وہ واقعی چاہتا ہو ہدایت کو، واقعی وہ اپنی بری زندگی سے رجوع کرے اچھی زندگی کی طرف، وہ غلط کو چھوڑ کے صحیح کی طرف آئے، وہ غلط کو چھوڑ کے صحیح کی طرف آئے۔ ایک آدمی، آپ نے بارہا سنا ہوگا قصہ اس آدمی کا جس نے 99 قتل کیے تھے، اس نے 99 قتل کیے، ایک عابد کے پاس گیا، کہا کہ میں، میرے لیے توبہ ہے، اس نے تیری کائے کی توبہ، تیری اتنا کر کے توبہ ہوتی گیا، اس نے ڈال دیا اس کو بھی، اس کو بھی قتل کر دیا، کیونکہ جو 99 قتل کرے آپ سوچئے اس کا ٹیمپر کیسا ہوگا، اس کو بھی قتل کر دیا اس نے، لیکن اندر اس کے ایک بے چینی پیدا ہوئی کہ نہیں کچھ ہونا چاہیے، ایسا کیسا ہو سکتا ہے۔ پھر وہ اگلے کے پاس گیا، اب کی بار اس کو عابد نہیں ملا، اب کی بار اس کو جواب دینے کے لیے عالم ملا، اس نے عالم سے پوچھا کہ حل لی من توبہ، میرے لیے توبہ ہے کہ نہیں؟ اس نے بولا تیری اور تیری توبہ کے بیچ میں کیا رکاوٹ بن سکتی ہے؟ یعنی کون ہے جو تجھ کو توبہ تیرے رکاوٹ بنے؟ توبہ ہے، ہو سکتی ہے، اب بھی تیرا پاپ دھل سکتا ہے، کیا کروں؟ اس نے بتایا کام کر، یہاں سے سیدھا جا، اب تو کہاں جا؟ اس ایک بستی میں جا، وہاں نیک لوگ ہیں، واپس پلٹ کے یہاں مت آ، اس لیے کہ یہ بری بستی ہے، یہاں برے لوگ ہیں، یہاں کا ماحول غلط ہے۔ بولا ٹھیک ہے، دل میں سچا جذبہ تھا توبہ کا، وہ بننا چاہتا تھا، اس نے خالی توبہ دل میں کیا ایسا نہیں، اس نے واقعی بولا جو کوشش کرنا چاہیے توبہ کے ساتھ دیکھی اصلاح بھی ہونا چاہیے۔ اِلَّا الَّذِينَ تَابُوا وَأَصْلَحُوا، قرآن میں بھی اللہ نے کیا فرمایا، اِلَّا الَّذِينَ تَابُوا وَأَصْلَحُوا وَبَيَّنُوا فَأُولَئِكَ أَتُوبُ عَلَيْهِمْ۔ ایک آدمی توبہ کے ساتھ میں اصلاح بھی کرنا چاہیے، ایک آدمی اللہ کو بولے اللہ میری غلطی معاف کر دے، باہر جا کے وہی غلطی کر رہا ہے، چاہے وہ رمضان ہو، چاہے اعتکاف ہو، چاہے وہ نماز ہو، چاہے کچھ بھی ہو، آدمی تھوڑی دیر کے لیے سوچتا ہے یہاں توبہ کر لو، باہر جا کے پھر فری، یعنی اپنا پچھلا اکاؤنٹ کلیئر کرو، پھر جا کے واپس سے وہی کرو، نہیں، توبہ واقعی توبہ ہونا چاہیے۔ اور سب سے اچھا وہ جانتا ہے جو توبہ کرتا ہے کہ میری توبہ سچی ہے کہ نہیں ہے، اس سے زیادہ کون، بازو والا تو لگے کیا رو رہا ہے ایک دم توبہ، لیکن اس کو اندر سے معلوم رہتا ہے کہ میں جو توبہ کر رہا ہوں تو میرے دل میں ایک مہینے سلاٹ رکھا ہے کہ ہو سکتا ہے میرے سے ہوگا، اور اپنے کو یہ ابھی نہیں چھوڑنے کا ہے، یہ تھوڑا آگے چھوڑیں گے، توبہ سچی ہونا چاہیے، ایک دم صاف ستھری توبہ ہونا چاہیے۔ اس کی توبہ سچی تھی، اس کو جب اس نے بتا دیا جا تو بستی چھوڑ کے جا، وہاں رہ، عبادت کر، نیک لوگوں کے ساتھ رہ، نکلا وہ، چھوڑ دیا بستی اس نے، چل رہا چل رہا چل رہا چل رہا جا رہا، اب اس کی موت کا وقت تھا، اور دیکھیں بعض اوقات اللہ تعالی موت سے پہلے پہلے بھی کسی کو ہدایت دیتا ہے، اس لیے کبھی کسی کے بارے میں مایوس نہیں ہونا چاہیے، ارے یہ کیا، اس کو کبھی ہدایت ملنے والی نہیں، ہم کون ہوتے کسی کے بارے میں بولنے والے، کسی کو بھی ہدایت دے سکتا ہے اللہ تعالیٰ، کسی کو بھی دے سکتا ہے، ہدایت ہمارے بس میں نہیں ہے، وہ ہماری کوئی چیز نہیں، ہمارا خزانہ نہیں ہے جو ہم کسی کو دیں، کسی کو روک کے رکھیں، اللہ جس کو چاہتا دیتا ہے۔ بعض اوقات اللہ تعالیٰ ایک دم غلط آدمی کو ہدایت دے دیتا ہے، اللہ کی مرضی، اس کے پاس جو بھی ہے دے دے گا، وہ اللہ دے دیتا ہے، اور اس سے ایسا کام لیتا ہے کہ جو دوسرے بھی نہیں کرتے، ایسا ہوتا ہے، یہ اللہ کی طرف سے عجائبات ہوتے ہیں، اللہ جو چاہے کرے۔ حضرت عمر رضی اللہ تعالیٰ عنہ کیسے تھے، دیر دھلائی کرتے تھے اپنی باندی کی، مارتے مارتے تھک جاتے تھے ایک دم، کیوں مارتے تھے، کام نہیں کی اس لیے، اسلام قبول کی اس لیے، بہت مارتے تھے اس کو، اور مار مار کے تھک جاتے تھے، اور سوچے حضرت عمر ماریں گے تو کیسا ماریں گے، حضرت عمر کی ہائٹ کیسی تھی، مسجد نبوی کے دروازے کو لگتی تھی اوپر، ایسا آتے تھے وہ، اتنے اونچے اور ایک دم مضبوط تھے، ایک دم چہرہ ایک دم سرخ رنگ کا، ایک دم لال، دیکھ کے آدمی سوچ، شیطان بھاگتا تو آپ سوچیے کیسا ہوگا، بہت مارتے تھے اس کو، اور وہ عورت کیسی ہوگی آپ سوچیے، باندھی مار کھاتی تھی لیکن دین نہیں چھوڑتی تھی، مارتے مارتے تھک کے بڑھ جاتے تھے، سانس پھول جاتا تھا اتنا مارتے تھے اس کو، اور بولتے تھے یہ مت سمجھنا رحم کھا کے چھوڑ رہا ہوں، کیونکہ اس کی ہمت بڑھے گی نا، پھر تھک گیا، اچھا تھک گیا تو رحم آ گیا اس کو، شاید اس کی امید بن جائے، بولے رحم نہیں کھا رہا ہوں تیرے اوپر، تھک گیا ہوں ابھی اور مارنے والا ہوں تجھ کو، یعنی امید مت چھوڑنا آگے اس بات کی، ڈر سے نکلنا مت، مطلب ماروں گا اور تجھ کو، اور ماروں گا تجھ کو۔ لیکن وہی حضرت عمر رضی اللہ تعالیٰ عنہ جب مسلمان ہوا، بتائیے مسلمان، اللہ نے ہدایت دیا ہوں، پورا معاملہ بدل گیا، پورا معاملہ بدل گیا، مشرکین کے اندر ایک عجیب سا سناٹا چھا گیا، یہ کیا ہو گیا اچانک، یہ پورا بات ہی بدل گئی ایک دم، یہ کمزور اور یہ لوگ نہتے لوگ، اور یہ ایسے لوگ جن کی کوئی طاقت نہیں ہے، آج ان کے پاس ایک ایسا آدمی آ گیا کہ اب معاملہ تھوڑا مشکل ہے، آپ ہی کہا چلو پڑھیں گے نماز مسجد حرام میں، اللہ کے نبی صلی اللہ علیہ وسلم سے کہا۔ تو اللہ کس کو ہدایت دیا ہم نہیں بول سکتے، مایوس نہیں ہونا چاہیے، یہ آدمی 99 قتل کیا، اب اللہ نے دی ہدایت، اس کو نکلا، چل رہا چل رہا چل رہا، اور موت آ گئی اس کو۔ اب اللہ تعالی نے فرشتوں کو بھیجا، اللہ ہی نے رحمت کے فرشتے بھی بھیجے، اور اللہ نے عذاب کے فرشتے بھی بھیجے ہیں. تم ان کو بھی کہا جاؤ لاؤ, ان کو بھی کہا جاؤ لاؤ, اللہ کی جو مرضی. اللہ بعض اوقات فرشتوں کو بھی سکھاتا ہے. کوئی آدمی بولے گا کہ اللہ ہی کیسا بھیج رہا دونوں کو, اللہ بھولا تو نہیں, نعوذ باللہ. بعض اوقات لوگ حدیثوں کا انکار کر دیتے جب ان کو سمجھ میں نہیں آتا, تو وہ جو چیز نہیں سمجھی اسی کا انکار کر دیتے تھے. اللہ تعالیٰ بعض اوقات فرشتوں کو بھی سکھاتا ہے. اس لیے آپ دیکھیں آدم علیہ السلام کے سلسلے میں فرشتوں کے سامنے پیش کیا نا, کہا نام بتاؤ چیزوں کے, وہ نہیں بتا سکے. آدم علیہ السلام سے کہا بتاؤ تاکہ فرشتوں کو بتایا جائے, دیکھو یہ اس کو اللہ نے خصوصی شرف دیا ہے, اس کو وہ علم دیا ہے جو تم کو نہیں دیا ہے. امتحان اللہ فرشتوں کا بھی لیتا ہے, لیکن ان کے لیے جنت جہنم نہیں ہے. اب فرشتے آئے رحمت کے بھی اور عذاب کے بھی. وہ بولے ہم لے کے جا رہے ہیں, ہم کو بھیجا لانے کے لیے, اس کو جمع کرنے آئے ہم لوگ. جہنم کے بھی آئے, وہ بھی لے کے جانے کے لیے آئے. اللہ نے ایک تیسرا فرشتہ بھیجا. اس فرشتے نے آ کے کہا اچھا ٹھیک ہے ایک کام کرو, یہاں سے پورا اس کو ناپو, کہاں سے آیا یہاں تک, یہاں سے جا رہا وہاں تک, دونوں ناپو. جس کے نزدیک ہو, اگر بری بستی کے نزدیک ہو تو عذاب کے فرشتے لے کے جائیں گے, اگر اچھی بستی کے نزدیک ہو تو رحمت کے فرشتے لے کے جاؤ, مسئلہ ختم, جاؤ. اب انہوں نے ناپے, ایسا ادھر سے ناپے انہوں نے. اور حدیث میں ایک روایت میں الفاظ ہیں کہ جب اس کی موت ہو گئی تو اس کو اللہ نے توفیق دی کہ وہ بس مرتے مرتے ایک کروٹ ادھر لے لے. صحیح مسلم کی حدیث ہے, یہ کس سے کہانی نہیں ہے, اللہ کے نبی صلی اللہ علیہ وسلم کی حدیث ہے. آخری وقت جب آیا اس کا تو مرتے مرتے کیا ہو گیا, اس نے اچھی بستی کی طرف ایک کروٹ لے لی, بس ادھر ہو کے مر گیا ہو. ادھر سے انہوں نے ناپے, ادھر سے ناپے, بس اتنا ایک کروٹ زیادہ ہو گئی. اس فرشتے نے کیا فیصلہ دیا, اب جاؤ رحمت کے فرشتے اس کو لے کے جاؤ, ایک کروٹ. یعنی آپ سوچیں آخری وقت کا ایک عمل کتنا قیمتی ہو سکتا ہے. اگر وہ نہیں کرتا تو آپ سوچیے کہ ایک عمل آخری وقت اس نے ایسا کیا, اور اس کی سچی طلب تھی. اللہ طلب پر توفیق دیتا ہے, وہ چاہتا تھا توبہ کرے, اس کے دل میں بے چینی تھی کہ میں نے کچھ غلط کیا ہے, میں غلط زندگی جی رہا ہوں, اب میں چاہتا ہوں صحیح جیوں. وہ نکلا اور موت آ گئی اس کو. ابھی وہ پہنچا نہیں اس بستی میں, جا کے نماز پڑھے گا, عبادت کرے گا, نیکیاں کرے گا, یہ کرے گا, ابھی پہنچا بھی نہیں ہو, ابھی جا کے وہاں کچھ بنا نہیں, ابھی وہ راستے میں ہی ہو, راستے میں ہی موت آ گئی. جو آدمی واقعی سچے راستے کی طرف بڑھتا ہے, اللہ اس کے لیے راستہ آسان کرتا ہے. اللہ ہی نے اس کو توفیق دی آخری وقت میں اس کو کہ وہ کروٹ لے لے, اور رحمت کے فرشتے اس کو اٹھا کے لے گئے. آخری وقت کا عمل. اس لیے آدمی کبھی بھی یہ نہ سوچے کہ میں نے بہت کر لیا, بس ایک عمل کوئی ایسا باقی اس کا ہے, ہو سکتا ہے اس ایک عمل کی وجہ سے وہ جنت میں چلا جائے. اور اگر ایک عمل وہ نہ کر پائے, معلوم نہیں کہیں ایسا نہ ہو کہ ہمارے گناہ غالب آ جائے ہماری نیکیوں کے اوپر. وہ ایک نیکی, وہ ایک کروٹ ہمارے پاس ہونا چاہیے. آخری سانس تک آدمی کو بے فکر نہیں ہونا چاہیے. عام طور سے آدمی کیا سوچتا ہے, رمضان آیا, عبادت کیا, بہت کچھ کیا, تراوی پڑھا, روزے رکھا, اعتکاف کیا, اور ذکر کیا, تلاوت, یہ وہ کیا. عام طور سے مسلمان یہ سمجھتا ہے کہ یہ جو وقت ہے, اتنا وقت ہے اپنا, عبادت کرو, اس کے بعد رمضان تک ہے بس. جیسے ہی رمضان ختم ہوا پھر وہی آزاد زندگی ہے. آپ سوچئے کہ اگر ہماری اس حال میں موت آ جائے جس حال میں ہم نہیں چاہتے ہیں کہ مریں, کیا کریں گے؟ ایسے حال میں ہم مر جائیں کہ ایک آدمی اچھا چل رہا ہے صبح سے شام تک, لیکن ایسا اس نے کچھ کام کر دیا کہ گناہ کیا اس نے اور گناہ ہی میں پکڑا گیا, گناہ ہی میں موت آئے, موت کا کچھ بھروسہ نہیں ہے, تو کیا ہوگا اس کا؟ اس لیے کہ آدمی جس حال میں مرتا ہے قیامت کے دن اسی حال پر اٹھایا جائے گا. اس لیے آدمی کو چاہیے کہ وہ حتی الامکان جتنا ہو سکتا ہے گناہوں سے بچے, اور اللہ کی ہدایت طلب کرتا رہے. ویہدی الیہ من اناب, اللہ اس کو ہدایت دیتا ہے جو اللہ کی طرف رجوع کرتا ہے. ہمارے اندر یہ رجوع ہونا چاہیے. تو خلاصہ کلام یہ کہ اللہ کی ہدایت سب سے قیمتی چیز ہے. ایک طرف فرعون ہے, حامان ہے, اور بڑے بڑے لوگ ہیں جو دنیا کے مالدار لوگ تھے, عہدے دار لوگ تھے, نہیں ملی ہدایت ان کو. ایک طرف وہ آدمی ہے جو 99 قتل کیا ہوا ہے اور جس کا نام بھی حدیث میں نہیں آیا, نام آیا اس کا آپ نے سنا فلاں ابن فلاں حدیث میں, نام بھی نہیں ہے اس کا, لیکن اللہ کے نزدیک وہ اتنا قیمتی ہے کہ خود اللہ نے اس کو توفیق دے دی, اس کے لیے فرشتہ بھیجا ایک الگ سے اپنی طرف سے, ایک فرشتہ بھیجا اس کے لیے تاکہ دونوں طرف کے فرشتوں کو سکھائے کہ یہ آدمی کیسا ہے, یہ آدمی جنت کے لائق ہے. کیوں؟ اس لیے کہ دیکھو یہ ہدایت کے قریب پہنچا ہے. اور اسے ایک بات یہ بھی معلوم ہوتی ہے کہ اگر ایک آدمی حق کی طلب میں نکلے چاہے وہ نہ پہنچے, راستے ہی میں موت اس کو آ جائے, لیکن اگر اس کی طلب سچی ہے تو اللہ کے نزدیک وہ پانے والوں میں سے ہے. ابھی تک اس نے پایا گیا, ابھی تک پہنچا گیا, راستے میں ہی ہے. اگر اس نے صحیح راستہ اپنا لیا, اگر راستے ہی میں اس کا خاتمہ ہو جائے, تب بھی اللہ کے نزدیک یہ پہنچنے والوں میں سے ہے, یہ پانے والوں میں سے ہے. اس لیے سیدھا راستہ آدمی کبھی نہیں چھوڑے. جو آدمی سیدھا راستہ پکڑ لیتا ہے پھر کبھی بھی اس کو موت آنے دو, وہ منزل پہ پہنچے گا, اللہ بچا ہوا راستہ اس کا طے کرائے گا اس کو. یہ ہمارے اندر عزم ہونا چاہیے. ہدایت ظاہری اعتبار سے بھی ہوتی ہے اور باطنی اعتبار سے بھی ہے. اندر سے ہدایت کیا ہے؟ دل کا حق کو قبول کر لینا. اور عملی اعتبار سے ہدایت کیا ہے؟ کہ ایک آدمی حق پر چلتا رہے, وہ حق پر چلتا رہے, حق کا اہتمام کرے. اسی لیے اللہ تعالیٰ نے قرآن کریم میں کیا فرمایا کہ وَإِن تُطِعُوهُ تَهْتَدُوا, کہ اے نبی اگر یہ لوگ آپ کی فرما برداری کریں, یعنی اگر یہ لوگ نبی کی فرما برداری کرتے ہیں تو یہ ہدایت پر ہے. تو معلوم ہوا کہ ہدایت کیا ہے؟ ہدایت نبی کریم صلی اللہ علیہ وسلم کی فرما برداری کرنے کا نام ہے. صبح سے لے کے شام تک, جاگنے سے لے کے سونے تک, ہماری زندگی میں اللہ کے نبی صلی اللہ علیہ وسلم کا دین ہونا چاہیے. ہمارے گھر میں, ہمارے بیوی بچوں میں, ہماری تجارت میں, ہمارے گپ شپ میں دین ہونا چاہیے. اس طرح سے ہم دین کو اپنی زندگی میں لائیں. اگر آپ سوچیں آج اس وقت میں اس بات کی بہت بڑی ضرورت ہے. آج دنیا میں مسلمانوں کو پریشان کیا جا رہا ہے, تکلیف دی جا رہی ہے, اس میں بلا شبہ بہت سارے لوگوں کا ظلم جبر ہے اور یہ قیامت تک رہے گا. قیامت تک کے حق اور باطل کا معرکہ چلتا رہے گا, ختم ہوگا. نبی کون سے نبی کے زمانے میں نہیں تھا, تمام نبیوں کو یا حسرتن علی العباد ما یأتیہم من رسول الا کانوا بہ یستہزئون. بندوں کا حال حسرت کے لائق ہے, یعنی قیامت کے دن وہ خود اپنے عمل پر حسرت کریں گے, افسوس کریں گے. کیوں؟ ما یأتیہم من رسول الا کانوا بہ یستہزئون, جو بھی رسول ان کے پاس آیا لوگوں نے اس کا مذاق اڑایا. حق کے لیے ہمیشہ پریشانی سردرد رہے گا, اہل حق کے لیے ہمیشہ پریشانی رہے گی, کبھی ختم نہیں ہوگی. یہ امتحان ہے, دنیا ہے. الدنیا سجن المؤمن و جنت الکافر, دنیا مومن کے لیے قید خانہ ہے, کافر کے لیے جنت ہے. یہاں جو چاہے موج مستی کرے, لیکن مومن یہ مت کرو وہ مت کرو, یہ پابندی ایسا نہیں ویسا نہیں, اس کو پابندی پابندی ہے, اس کو مصیبت ہی مصیبت ہے. وَنَبْلُوكُمْ بِالشَّرِّ وَالْخَيْرِ فِتْنَةً, دنیا میں بلائیں آتی رہیں گی. مَنْ يُرِدِ اللَّهُ بِهِ خَيْرًا يُصِبْ مِنْهُ, اللہ جس کے ساتھ بھلائی کا ارادہ کرتا ہے اس کو مصیبت میں مبتلا کرتا ہے. اِنَّ اللَّهَ تَعَالَى اِذَا أَحَبَّ قَوْمًا ابْتَلَاهُمْ, اللہ تعالیٰ جس قوم کے ساتھ خیر کا ارادہ کرتا ہے اس کو مصیبت میں ڈال دیتا ہے. مصیبت آتی رہے گی ایمان والوں کے ساتھ, اس میں ان کے درجات بلند ہوں گے, کسی کو شہادت نصیب ہوگی, کسی کے کھونے پر صبر کرنے پر اس کو اللہ تعالیٰ جنت دے دے گا. اس کی بنیاد پر امت میں بیداری پیدا ہوگی, یہ بھی فائدہ ہوگا اس کا, اگرچہ ان کا نقصان ہوگا لیکن امت میں بیداری آئے گی, امت میں ایک دوسرے کی محبت پیدا ہوگی. چھوٹی چھوٹی چیزوں کو نظر انداز کر کے آپسی اتحاد کا جذبہ امت میں پیدا ہوگا. تو یہ کچھ چیزیں ہوتی ہیں, ہر آدمی نہیں سمجھ پاتا ہے اس کو, بڑے دور رس نتائج اس کے ہوتے ہیں. اسی لیے آپ دیکھیں گے کہ ہر دور میں مسلمانوں پہ کچھ نہ کچھ مصیبت آتی رہے گی, ہوتا رہے گا. लेकिन इसमें एक चीज ये भी देखने की है कि जो हालात पैदा होते हैं इनमें एक बहुत बड़ी कमी जो हमारी तरफ से दिखाई देती है वो ये कि जो लोग हमारी मुखालिफत की बुनियाद पर हमसे नफरत की वजह से मुसलमानों को तकलीफ देते हैं, क्या वो लोग इस्लाम को जानते हैं? क्या इस्लाम का पैगाम उन तक पहुंचा है? क्या ये जिम्मेदारी हमारे ऊपर है या नहीं है? ये बहुत बड़ी जिम्मेदारी हमारे ऊपर है। इस जिम्मेदारी को क्या हम पूरा कर रहे हैं? क्योंकि आप देखिए उमर इब्न खत्ताब रजी अल्लाह तआला अन्हु इस्लाम के खिलाफ थे और मुसलमानों को तकलीफ देने वाले थे, ऐसी शख्सियत के मुसलमानों के लिए मुसीबत बनी हुई है। इकरिमा रजी अल्लाह तआला अन्हु, खालिद इब्न वलीद रजी अल्लाह तआला अन्हु, ओद में क्या हुआ था? कौन थे जिन्होंने जंग का पासा पलटा था? मुसलमानों के लिए मुसीबत खड़ी किसकी वजह से हुई थी? दो सहाबी थे जो तब सहाबी नहीं थे, खालिद इब्न वलीद और इकरिमा इब्न अबी जहल, ये दो सहाबी थे। उस वक्त में मुसलमान नहीं हुए थे वो लोग। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने कुछ तीर अंदाजों को खड़ा किया टेकड़ी के ऊपर, कहा यहीं रुकना, हमको नीचे देखो चील का वही चीर पाड़ करे तब भी उतरना मत, यहीं रहना तुमने, कुछ भी हो जाए तुमने उतरना नहीं। और नीचे पूरी कौम है, मुसलमान है, नीचे जंग हो रही है। आप देख रहे हैं लोगों ने भगा रहे मुसलमान लोगों को, मुशरिकीन को नीचे मुसलमान मार के भगा रहे हैं, वो भाग रहे हैं वो लोग। इन लोगों ने बोले हो गया खत्म। अब उन्होंने इतना नहीं सोचा कि नहीं रुकना ही चाहिए। अच्छा सबके सब भी नहीं थे, कुछ लोगों को लगा के देखो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम कोई भी रूल कब तक रहता? जब तक के जंग है। ये स्ट्रैटेजी काय के लिए थी? जंग के लिए थी। जंग हुई ना तो हुक्म भी क्या हो गया? खत्म हो गया। उन्होंने समझे ऐसा। और ऐसे हालात में आदमी ऐसा सोचे तो कोई बईद नहीं है, इतनी गड़बड़ाहट में आदमी कुछ भी सोच लेता है। उन्होंने ऐसा सोचा कुछ लोगों ने। कुछ लोगों ने बोले देखो हमको मना किए उतरने से, मना किए उतरो मत, नीचे मत जाओ रुको। अरे बोले हुआ ना, अभी चलो नीचे, माल गनीमत कौन लूटेगा, चलो पकड़ेंगे उनको, लूटेंगे जो जो छोड़ के भाग रहे हो। कुछ लोग नीचे उतर गए। अब ये जो भाग रहे थे, भागते भागते उन लोगों ने देखे आ रहे नीचे ये लोग, तीर वाले नीचे उतर रहे हैं। वो लोग पूरा घूम के ऐसा घूमे ऐसा पूरा वापस आए। अब ये लोग समझे ये लोग भागे इधर, लेकिन ये लोग घूम के इधर से आके उन्होंने हमला कर दिया। वो लोग भी कोई ऐसे मामूली लोग नहीं थे, वो बहुत मजबूत लोग थे। वो घूम के फिर आए और फिर हमला किया उन लोगों ने। वो लोग भी बहादुर थे, बहादुर लोग थे वो लोग। उस वक्त में वो शिर्क के हाल में थे, लेकिन अरब की जो जमीन थी, अरब की जमीन ही अजीब थी, उसमें इंसानी औसाफ बहुत मजबूत थे, मर्दानगी जिसको बोलते हैं। वो लोग ऐसे कच्चे लोग नहीं थे। वो लोग बोले छोड़ने का नहीं, वापस घूम के आए, वापस हमला किया उन लोगों ने। और 70 सहाबा उसमें शहीद हुए, 70 सहाबा। ये जो लोग थे ये जब मुसलमान हुए इस्लाम को कितनी ताकत मिली? खालिद ने वलीद रदी अल्लाह तआला को किसी जंग में अगर सरदार बनाकर भेजा जाता मुसलमानों को मालूम रहता कि अब जीत के आने वाली है। ये जंग में कोई एक जंग भी ऐसी नहीं थी जिसके सिपे सालार खालिद ने वलीद रदी अल्लाह तआला अन्हु हो और वो जंग हार के आया हूं, ऐसा हुआ ही नहीं कभी। कहां से मिला वो आदमी? वही इंसान जो इस्लाम के लिए एक मुसीबत था। चाहे आप हमजा रदी अल्लाह तआला को देखो, उमर बिन खत्ताब रदी अल्लाह तआला को देखो, खालिद ने वलीद को देखो, इकरिमा को देखो, कितने सहाबा हैं। वही शख्स जो ऐसा शख्स था जो इस्लाम के लिए एक मुसीबत था, मुसलमानों के लिए एक मुसीबत था, वो इस्लाम के लिए इतना बड़ा पावर कैसा बन गया कि हिस्ट्री में उसका नाम है। और अजीब बात यह है कि खालिद ने वलीद रदी अल्लाह तआला की वफात जो हुई वो जंग में नहीं हुई, बिस्तर पे हुई है। वो आदमी इतनी जंग के उनको खुद मालूम नहीं कितनी जंग है, इतनी जंगों में गालिब, लेकिन मौत कैसी हुई? जंग में नहीं, बिस्तर पे। अल्लाह ने बता दे को मौत अल्लाह के हाथ में है, जंग में नहीं है। ये इंसान कैसे मिला? दावत के जरिए से। उन्होंने इतनी जंगें जीती, लेकिन उनको किसने जीता? कौन सी जंग ने जीता उनको? कौन सी तलवार ने मुसलमान बनाया उनको? उनको इस्लाम की दावत नहीं, इस्लाम का पावर वो है। आज अपने पास वो है, आपके पास है, हर आदमी के पास है, बीवी बच्चों के पास है आपके, वो कुरान हमारे पास है, वो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की लाई हुई प्यारी जिंदगी हमारे पास है, वो चीज हमारे पास है जिसके जिसकी तलाश में इंसानियत भटक रही है। उसको मालूम नहीं क्या चाहिए मेरे को, छोटा बच्चा उसको प्यास लगती है, उसको मालूम नहीं मेरे को क्या चाहिए, रो रहा रो रहा रो रहा, उसकी मां के पास है जो उसको चाहिए, वो नहीं दे रही उसको। आज मुसलमानों के पास वो दीन है कि वाकई अगर इन लोगों को जो आज इस्लाम में नहीं है, अगर वो मालूम हो जाए कि अरे ये तो अपने फायदे की चीज है, ये हमारी दुनिया की भी खैर है, आखिरत की भी खैर है, ये इतनी उम्दा चीज है कि ये हमारी रातों की नींद जो हराम हो चुकी है, हमको समझ में नहीं आ रहा हमको क्यों पैदा किया गया, दुनिया में क्यों आए हम लोग, ये क्या है जिंदगी, ये क्या बखेड़ा है, सुकून कैसे मिले, जहनी सुकून कैसे मिले, जो ये मसला उनका है, इस मसले को इस्लाम एकदम हल कर देता है। आज अगर मुसलमान वाकई सही तरीके से दीन सीख कर दूसरों तक पहुंचाएं, सबके बारे में तो हम गारंटी नहीं दे सकता कोई भी, लेकिन ऐसे कई उमर इब्न खत्ताब इस दौर के एतबार से ऐसे होंगे, ऐसे कई खालिद इब्न वलीद होंगे, ऐसे कई लोग होंगे कि जो इस्लाम के आज दुश्मन बने हुए हैं, और तारीख देखिए आप, आपको बहुत मिलेंगे ऐसे, बहुत मिलेंगे ऐसे कि जिन्होंने मुसलमानों पे जुल्म भी किया, जिन्होंने बहुत कुछ किया, लेकिन जब वाकई उनके इस्लाम के खिलाफ किताबें लिखी, हिंदुस्तान में मिलेंगे आपको ऐसे लोग, लेकिन जब उनको वाकई इस्लाम की सही बात मालूम पड़ी, इस्लाम क्या है मालूम पड़ा, हक्कानियत तो उसकी समझ में आई, वो इस्लाम के लिए लिखने वाले बने, उनके जरिए से कई लोग मुसलमान बने। वो ईसाई थे, वो कोई हिंदू थे, वो कुछ और धर्म के थे, दीन के थे, यहूदी थे, लेकिन आज जब वाकई उनको समझ में आ गया इस्लाम, तो आज उस मैदान में है कि आज उनके हाथ पे डेली कोई ना कोई मुसलमान होता है। ये किसकी ताकत है? आज अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम मौजूद नहीं है, आज सहाबा नहीं है, आज क्या ताकत है? आज इस्लाम की ताकत है। आज मुसलमान कमजोर हैं, इसको याद रखिए, आज मुसलमान कमजोर हैं, इस्लाम नहीं, फर्क है। आज जो कमजोरी है, आज जो मजबूर और मजलूम और गिरे हुए एकदम मुसीबत में, मुसलमान है, इस्लाम नहीं, इस्लाम आज भी पावरफुल है, लेकिन मुसलमानों के कमजोर होने की वजह भी इस्लाम को छोड़ना है। एक बड़ा, आप देखिए मुसलमानों में एक बड़ी मेजॉरिटी है जो दूसरों तक पहुंचाना तो दूर है, उसकी अपनी जिंदगी में नहीं है, और बाहर भेजना इस्लाम को और पहुंचाना इस्लाम को तो दूर की बात है, बीवी बच्चों का कलीमा उसने अभी तक के बैठ के सुना नहीं, फुर्सत नहीं उसके पास। आप ईमानदारी से खुद अपने बारे में जायजा लो कि पिछले एक साल में रमजान से लेकर इस रमजान तक हम में से कौन है जो अपनी बीवी के साथ बैठा हो, अपने बच्चों के साथ बैठा हो और कहा कि जरा कलीमा सुना के बता मेरे को सही आता कि नहीं तेरे को, जरा सूरह फातिहा मेरे को सुना, जरा बता नमाज कैसी पढ़ता था, जरा कुरान ये पढ़ के सुना सही आता कि नहीं तेरे को, जरा दुआ बता कि इसके बाद क्या दुआ पढ़ते हैं, नमाज के बाद क्या पढ़ते हैं, सोते वक्त क्या पढ़ते हैं, बेदार होने के बाद क्या पढ़ते हैं, खाने के बाद क्या पढ़ते हैं, खाने के पहले क्या पढ़ते हैं, हमारे नबी का नाम क्या है, हमारे नबी सल्लल्लाहु अलैहि वसल्लम ने जो दीन दिया है उस दीन का नाम क्या है, अल्लाह की किताब का नाम क्या है, कुरान की कितनी सूरतें हैं, हदीस किसको बोलते हैं, सहाबा किसको बोलते हैं, ताबी किसको बोलते हैं, हमारी जिंदगी के लिए बुनियादी उसूल क्या है, क्या नहीं छोड़ते, क्या चीज है जिसको नहीं छोड़ सकते हम लोग, क्या चीज है जिसको हमेशा पकड़ के चलना पड़ेगा, कहां है आप बताइए। अगर मुसलमान अल्लाह के दीन को नहीं छोड़ता तो अल्लाह मुसलमान को क्यों छोड़ता, कितना बड़ा तबका है, कोई परवाह नहीं उसको दीन की। तो आज आज जो हालात हैं इसमें बिला शुबा अगियार की साजिशें हैं, जालिमों का जुल्म है, लेकिन इसमें एक तरफ हमारी भी कमी दिखाई देती है, हम अपने आप को बिल्कुल साफ सुथरा नहीं बोल सकते, हमारा भी कुछ कम है, हमारा भी कुछ कसूर इसमें है, और बहुत बड़ा कसूर यह है कि हमने वाकई दीन की वो कदर नहीं की जो करनी चाहिए थी, हमने अपनी उस जिम्मेदारी का हक अदा नहीं किया जिसके लिए हमारी तारीफ की गई थी, کنتم خیر امت اخرجت للناس تأمرون بالمعروف و تنہون عن المنکر و تؤمنون باللہ. تم بہترین امت ہو جو لوگوں کے لیے پیدا کیے گئے ہو, لوگوں کے لیے چنے گئے ہو, تم لوگوں کو بھلائی کی تاکید کرتے ہو, برائی سے منع کرتے ہو اور اللہ پر ایمان رکھتے ہو, اپنی ذات پر نہیں, اپنی صفات پر نہیں, اپنی صلاحیتوں پر نہیں, اپنے مال و اسباب پر نہیں, اپنی کسی چیز پر نہیں, اللہ پر بھروسہ رکھتے ہیں. کچھ بھی ہو اللہ کا دین ہے, اللہ غالب کر کے رہے گا. اللہ کے نبی صلی اللہ علیہ وسلم اکیلے پورے عرب میں سب مخالف, آپ کو اس وقت بھی یقین تھا اللہ تعالیٰ ایک دن آئے گا دین کو غالب کر کے رہے گا. کوئی گھر مٹی کا, چمڑے کا, بالوں کا بنا ہوا, اون کا, جو بھی خیمہ بنا ہوا ہے, اللہ تعالیٰ ایسا نہیں چھوڑے گا جس میں دین کو پہنچا کر نہ رہے. ایسا دن آئے گا, آپ صلی اللہ علیہ وسلم نے کہا ہے. اس دور میں جبکہ لوگ آپ کو پتھر مارتے تھے, آپ کو لہو لہان کرتے تھے, آپ کے سر پہ مٹی ڈالتے تھے, آپ کی بات کا مذاق اڑاتے تھے, آپ کو کوئی قبیلہ اپنے لیے پناہ نہیں دیتا تھا, آپ کے لیے جینا دوبھر ہو گیا تھا, آپ کو آپ کے صحابہ کو سب کو تکلیف دی جاتی تھی, اتنا ستایا گیا کہ آپ کو تکلیف, آپ کے سامنے لوگوں کو مارا پیٹا جاتا تھا, عمار رضی اللہ عنہ کو, یاسر رضی اللہ عنہ کو, سمیہ رضی اللہ عنہ کو اور بلال رضی اللہ عنہ کو آپ کے سامنے پیٹا جاتا تھا. آپ ان کے پاس سے گزرتے کہتے تھے صبرن علی یاسر ان موعدکم الجنہ, اے آل یاسر صبر کرو, تمہارے لیے جنت کا وعدہ ہے. ایک وہ بھی دن تھا, اور ایک وہ بھی دن تھا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم مکہ میں داخل ہوئے اور آپ کو جنگ نہیں کرنی پڑی ہے, آپ کو جنگ نہیں کرنی پڑی ہے. عجیب ہے, آپ سوچئے جہاں سے آپ کو نکالا گیا وہاں آپ کو داخل ہونے کے لیے طاقت کی ضرورت نہیں پڑی ہے, اتنا ٹوٹ چکے تھے وہ لوگ, اتنا ٹوٹ چکے تھے کہ آپ بس لوگوں کے ساتھ داخل ہو گئے مکہ کے اندر اور سب کو بول دیا جو گھر میں رہے گا باہر نہیں نکلے گا, بچ جائے گا. جس نے اپنا دروازہ بند کر لیا, اندر رہا, نہیں لڑنا ہے, بچ جائے گا, اس کو امان ہے ہماری طرف سے, اس کے لیے امن ہے. ہاں, جو لڑے گا. آپ پہ ایک دن ایسا بھی آیا, ایک دن وہ تھا جس میں آپ اندھیرے میں چھپتے چھپاتے, غار میں چھپتے چھپاتے آپ مکہ سے مدینہ گئے تھے, ایک وہ بھی دن تھا. ایک دن وہ آیا کہ آپ کے دشمنوں کو اپنے گھروں میں چھپنا پڑا. آیا کہ نہیں آیا, 23 سال کے عرصے میں کتنا صبر کے ساتھ کرنا پڑتا ہوں, لیکن کیا وہ چیز تھی آپ کے پاس جس سے یہ غلبہ ملا؟ وہ اللہ کا دین تھا. اذا جاء نصر اللہ والفتح, جب اللہ کی نصرت آ جائے اور فتح آ جائے, ورأیت الناس يدخلون فی دین اللہ افواجا, اور اے نبی آپ دیکھ لو کہ لوگ فوج در فوج اللہ کے دین میں داخل ہو رہے ہیں. فسبح بحمد ربک واستغفرہ انہ کان توابا, تو اے نبی آپ اپنے رب کی تسبیح بیان کیجئے, پاکی بیان کیجئے, اس کی حمد بیان کیجئے, وہ بڑا توبہ قبول کرنے والا ہے. آپ اپنے رب کی پاکی بیان کیجئے کہ اللہ کی ذات بے عیب ہے, اس نے اپنا وعدہ پورا کر دکھایا, اور اس کی حمد کیجئے کہ اس کا احسان ہے کہ اس نے مدد کی تو غالب آیا. آپ کا کمال نہیں ہے, بلا شبہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی محنت ہے, لیکن توفیق کس کی ہے؟ اللہ رب العالمین کی ہے. تو اللہ تعالیٰ نے اپنے نبی کو اس طرح سے کہا, انہ کان توابا, اور آخر میں کہا جا رہا اللہ بڑا توبہ قبول کرنے والا ہے. تو اللہ کے نبی صلی اللہ علیہ وسلم نے دونوں دور دیکھے ہیں, مغلوبیت بھی دیکھی, غلبہ بھی دیکھا. آپ صلی اللہ علیہ وسلم نے نہ مغلوبیت کے دور میں دعوت کو چھوڑا, نہ غلبے کے دور میں دعوت کو چھوڑا. آج ہمارے لیے بھی یہی بہت بڑا سبق ہے کہ اب بھی ہمارے پاس بہت بڑا وقت ہے, کافی وقت ہے. آج کتنے لوگ دنیا میں, آپ سوچو, اتنے ایجوکیٹڈ, کیسے ایجوکیٹڈ ہیں, پیشاب کرتے ہیں, ان کو پیشاب صاف کرنے کا طریقہ معلوم نہیں ہے. مرد اور عورت کی جو ہے معاملات آج دنیا میں بیماریاں پھیل رہی ہیں, ماں باپ اولاد کا کوئی ان کے اندر جو ہے رشتے کا کوئی خیال نہیں ہے, کوئی ماں باپ کو پوچھ کے نہیں دیکھ رہا ہے, اولاد بگڑ رہی ہے, اور ایسا کسی کو ٹینشن آیا وہ کیا کرتا ہے, بندوق لے کے نکلتا ہے, سب کو شوٹ کرتا ہے. ایسی مینٹالٹی کے لوگ وہاں پہ ہیں, عالمی سطح پر یہ فساد ہے. کالے گورے کا آج تک کے فرق نہیں مٹ پا رہا ہے, سب سوشل سروس کر کے سب دیکھیں, نہیں ہو رہا, ہو فرق نہیں آ رہا کچھ. ابھی بھی ہے, ابھی بھی رنگ و نسل کا فرق باقی ہے, لیکن اسلام نے 1400 سال پہلے ختم کر دیا ہے. معلوم ہے اسلام سے ختم ہو سکتا ہے, اس سے نہیں ہو سکتا ہے. एजुकेशन दुनिया का है ना, हुआ के खत्म। आज भी काले गोरे का फर्क है, लेकिन इस्लाम ने उस जमाने में क्या एजुकेशन था, कोई ऑक्सफोर्ड थी वहां पे, कैम्ब्रिज थी वहां पे, हार्वर्ड यूनिवर्सिटी थी, क्या थी वहां पे, नबवी यूनिवर्सिटी थी वहां पे, मस्जिद नबवी की यूनिवर्सिटी थी वहां पे। वहां पे अजान देने वाला कौन है, हबशी बिलाल रजी अल्लाह तआला साहब के बीच में खड़े होकर अजान देने के लिए कौन है वहां पे, ऐसा इंसान है जो काला कलूटा एकदम है, गुलाम आजाद किया हुआ। बताइए कितना बड़ा प्रैक्टिकल एग्जाम्पल है ये, जब एक गैर मुस्लिम देखता है उसका दिल ऐसा हो जाता है कि क्या दीन है, कि इतना बड़ा अजान की इतनी बड़ी फजीलत है, और ये फजीलत इतनी बड़ी मस्जिद के अंदर, जो तीन मस्जिदों में इतनी बड़ी मस्जिद है दुनिया की, नबी ने अपनी मस्जिद में इसको प्रैक्टिकली इंप्लीमेंट किया। जब वो सुनते हैं जो दुनिया में जो लोग, यानी हबशी काले जिनको बोलते हैं, कलर्ड जिनको बोलते हैं, जो भी बोलते हैं, तो उनको लगता है कि वाकई ये दीन है जहां यहां इज्जत मिली है हमको। कितने लोग इस्लाम में दाखिल होते हैं, औरतों के बारे में जब वाकई उनको हुकूक मालूम होते हैं, उनको एहसास होता है कि इस्लाम में हमारे लिए हिफाजत है, ये तो सब हमारा इस्तेहसाल कर रहे हैं, हमको हमारी जो है खूबसूरती को जरिया बना रहे हैं अपनी मार्केटिंग के लिए, लेकिन हमारी जिम्मेदारी कितनी बड़ी। ये तो वो लोग हैं जो खुद से दीन पढ़ रहे हैं, हम क्या कर रहे हैं, हमारी घर की खवातीन बैठ के टीवी के सामने देख रही हैं, हां सास को कैसा टॉर्चर करना प्रोग्राम देख के सीख रही, वो देख के सीख रही, कैसा सीख रही, शौहर आया तो कैसा कंट्रोल में करना, उसको जुल्फों में कैसा बांध के रखना, कैसा कंट्रोल करना उसको, ये हमारे घर की। बच्चा हमारा रिमोट लेके है, बाप बोला जरा बाहर जा, अरे ठहरो कार्टून लगा हुआ है, ठहरो जरा फुटबॉल लगा हुआ है, ठहरो जरा ये लगा, हिलने के लिए तैयार नहीं हो, बारी बारी सब बैठ रहे हैं, कोई फिल्म देखने के लिए बैठ रहा है, कोई अपनी मर्जी की चीज, कोई न्यूज देखने के लिए बैठ रहा है, ये हमारे घरों में चल रहा है। वो कुरान वहां पढ़ा है ऊपर, बहुत बड़ा है, ऊपर है, ऊपर ही रहो, तो दीन की किताबें धूल खाती पड़ी है, न नमाज का पता है, न कुछ, न इबादात है, न जिक्र है, घर में मुर्दार खंडर घर है दीनी एतबार से। कैसे अल्लाह की तरफ से पकड़ नहीं आएगी, कैसे अल्लाह की तरफ से मुसीबतें नहीं आएंगी, अब बताइए। तो आज हमारी जिम्मेदारी बहुत बड़ी है, आज से अगर फ्यूचर का हमको कुछ सोचना है कि ठीक है आज हालात बुरे हैं, इनको अच्छा बनाना है, उसके लिए शुरुआत कहां से करेंगे। फिर कोई आदमी गुस्सा, अपने को मुसलमानों का ऐसा हो रहा, वैसा हो रहा, जाके कुछ तो भी कहीं उल्टा काम करके आ जाए जज्बात में, इससे हालात सुधरने वाले नहीं है, इससे और बिगड़ने वाले हैं। या बैठ के बस मस्जिद के ओट्टे पे बैठ के ऐसा हो रहा, ऐसा अच्छा नहीं हो रहा, ऐसा बहुत बुरा हुआ, ये हुकूमत क्या कर रही, इंग्लैंड क्या कर रहा, सऊदी क्या कर रहा, बस बैठे बात किए घंटा, और क्या, कहां जा रहा, अब जाता भी सो जाता भी, तो मैं भी क्या करता, खा के सो जाता, अभी जाके सो गए, ये काम है हमारा, बस वो बातें करते रहना और कुछ नहीं करना, ये काम हमारा नहीं है। हमारा काम यह है कि वाकई हम संजीदगी के साथ सोचें कि जो हालात उम्मत पर आज हैं, जो आलमी सतह पर जो सिनेरियो बन रहा है, उसमें हमारी जिम्मेदारी क्या है, हम क्या कर सकते हैं, हम क्या कर सकते हैं। अल्लाह ताला किसी बंदे को उसी चीज का मुकल्लफ करता है जो उसकी इस्तेआत में है। हम हिम्मत नहीं हारे, ऐसा कभी नहीं होगा कि जमीन से मुसलमानों को मिटा दिया जाएगा, ऐसा कभी नहीं होगा, ऐसा नहीं होगा। और इस्लाम, इस्लाम की ताकत कयामत तक बाकी रहेगी, इसको याद रखिए अच्छे से। हाँ, इस्लाम को पकड़े तो हम पावरफुल, नहीं करंट नहीं है तो कोई भी छू सकता है आगे हमको। हाँ, इस्लाम से जुड़े हैं तो करंट है हमारे अंदर, फिर छूने वाला डरेगा उसको, क्यों, क्योंकि इसका रब अल्लाह से जुड़ा हुआ है, इसका ताल्लुक अल्लाह से है। लेकिन करंट आप तार तोड़ दो, फिर उसको बच्चा भी हाथ लगा सकता है, उसको गटर में भी फेंके, कुछ नहीं, उसकी वैल्यू नहीं है कुछ भी। इस्लाम को हम सबसे पहले थामे, पहला काम ये है, ये सोचे कि वाकई अल्लाह हमसे क्या चाहता है, हमारी जिंदगी में हम वो नाफिज करें। इस इस्लाम के पैगाम को खुसूसन ऐसे लोगों तक पहुंचाएं जिनको नहीं मालूम इस्लाम क्या है, और इस्लाम के बारे में बदजन है, इस्लाम की मुखालिफत पर है। कितने लोग हैं दुनिया में, एक दिन में आदमी, एक आदमी का भी जहन सही बनाता है बहुत काम किया उसने। आप सोचिए मिसाल के तौर पर, एक शहर में 1000 मुसलमान है, एक मुसलमान एक दिन में किसी एक गैर मुस्लिम को इस्लाम का पैगाम पहुंचाए, एक बस, तो डेली एवरेज कितना हो जाता फिर, 1000। चलो ठीक है, आपने को कहा था बोलने को, अपने को घर वाले को बोलने नहीं आता तो बाहर वाले को कहा जाएगा बोलने को? ठीक है बाबा, ऐसा है, कम से कम तू क्या कर सकता है? बात बयान करने नहीं आता तेरे को, कोई बात नहीं, तू कुछ ऐसा कर सकता है कि उसके दिल में इस्लाम और मुसलमान के लिए नरमी पैदा हो जाए? ऐसा कर सकता क्या? नहीं कर सकता? कर सकता है, दावत नहीं दे सकता, कम से कम इतना तो कर सकता है। कोई गैर मुस्लिम दिखा रास्ते पे, रास्ता उसको क्रॉस करना है, बूढ़ा आदमी है, 10 आदमी के सामने उसको लेके गया, दाढ़ी टोपी है, देखा लोगों ने, अच्छा देखो मुसलमान ऐसा रहता है, 10 आदमी देख रहे उसको, ये नहीं कि मेरा नाम हो, मैं किसका रिप्रेजेंटेटिव हूं? इस्लाम का। लोग बोले अरे मुसलमान ऐसा है, देखो मुसलमान कितना अच्छा रहता है, मुसलमान टेररिस्ट नहीं है, ये तो बेचारा कोई आदमी उसको कोई छोड़ रहा नहीं था, वो बेचारा कब से रुका हुआ है रास्ते के किनारे, ये गाड़ी इसने रोका, उतरा, काका कुठे जाए तुम्हारा, हाथ पकड़ के उसको रास्ता क्रॉस किया उसने, बस स्टॉप पे से खड़े के सब लोग देख रहे हैं उसको और शर्म कर रहे हैं, हम देखो हम नहीं किए, उसने मुसलमान गाड़ी रोक के उसने उसको लेके जाके छोड़ा, मुसलमान ऐसा भी रहता, अच्छा ऐसा भी रहता। अगर एक वाक्य ऐसा होता है तो इतना ज्यादा फर्क नहीं पड़ेगा, बस स्टॉप पे फर्क पड़ेगा, लेकिन हर शहर में, हर बस्ती में, हर इलाके में ऐसा होने लगे, एक आदमी अगर 10 बार इस तरह के वाकया देखे, फर्क पड़ेगा कि नहीं पड़ेगा? उसकी मेंटेलिटी बदल देगी, बोलेगी यार ऐसा क्या हो रहा दुनिया में। 2 साल के बाद, 3 साल के बाद पिक्चर चेंज होगा, जहां भी लोग मुसलमान को देखेंगे, जैसे आज कैसा हो रहा, मुसलमान को देख के सिक्योरिटी गार्ड कैसा करता, एकदम ऐसा करता, इधर 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 मेरे पास से जाते, वो सब को छोड़ के किसको देखता, हाँ उसका नंबर आने वाला है, उसकी बैग देखेगा, उसकी जेब देखेगा, जेब में खाली हाथ देगा तो रिवॉल्वर निकालता क्या, क्या अभी वो भी अपनी गन मशीन पकड़ के ठहरता अच्छे से, टाइम आ गया मेरा, बीवी बच्चों का मेरा क्या होगा वो भी सोचने लगता, फोन करके बोलते मैं आज आ सकता नहीं भी आ सकता। आज ये हाल है, मुसलमानों ने ऐसा किए नहीं, ये तो अभी डिस्प्यूटेड चीज है कि कौन किया क्या किया, Allegedly ऐसा हुआ है, क्या उसमें हमारा कसूर नहीं है? हमने पेश किए नहीं सही तस्वीर, हमने सही तस्वीर पेश किए नहीं, तो हमारा गलत गलत हमारे बारे में लोग बोल रहे और सुनने वाले सुन रहे ना। हमारा मीडिया है अपना मीडिया, अपना मीडिया में क्या होता, अपने मीडिया में क्या क्या चीजें होती, शेर शायरी होती अपने मीडिया में, अपने मीडिया में फिल्मों के एक पूरा पेज रहता है, ऑल फॉल चीजें अपने मीडिया में रहती, वाकई अपने पास मीडिया भी नहीं है, और हमारे पास दावत का कोई ऐसा निजाम नहीं, हमारे अपराध में वो शऊर नहीं, गैर मुस्लिम अगर दिखा तो हम भी उसको ऐसा देख रहे हैं, हर आदमी गैर मुस्लिम ऐसा नहीं रहता है, 10 इस्लाम के खिलाफ बोलने वाले होते हैं तो कम से कम 5-10 ऐसे भी होते हैं जिनमें इंसानियत होती, जिनमें हमदर्दी होती। आप न्यूज़पेपर के एडिटोरियल्स देखें, आप उसमें जो है पीछे जो चीजें आती उसको देखिए, आप अच्छा बोलने वाले भी होते हैं, बुरा बोलने वाले भी होते हैं, जो जुल्म हो रहा है उसके खिलाफ बोलने वाले गैर मुस्लिम होते हैं। हम उनको टारगेट नहीं बना रहे, अगर उनको टारगेट बनाएंगे, कई ऐसे लोग हैं जो अखबार में आपसे अच्छा बोल सकते हैं, मीडिया में आपसे अच्छा बोल सकते हैं, इसके लिए एक ऐसा नहीं कि हम कैसे सोचते भाई हमको ऐसे प्रोग्राम बड़े मत दो, हमको कैसा प्रोग्राम दो, सुबह निकले नाश्ता वाश्ता करके सारा कहीं तो भी जाके खूब नारे लगाए, भूख लगी कहीं तो पिंडाल में खाने का इंतजाम अपने लिए हो, खा पी के जरा मस्त अपना छुट्टी का दिन गया अपना, करें हमने काम इस्लाम के लिए कुछ तो भी, ऐसा शॉर्ट टर्म प्रोग्राम हमको दो, अपनी पब्लिक ऐसी है, लॉन्ग टर्म हमको मत दो प्रोग्राम, कोई भी प्रोग्राम शॉर्ट टर्म नहीं होता है, बड़ा काम लॉन्ग टर्म ही होता है, छोटे काम होते हैं जो शॉर्ट टर्म होते हैं। आपके बच्चे को कोई बोले 2 दिन पढ़ा और काम पे लगाओ, करेंगे? 20 साल पढ़ाते हैं उसको आप एक जॉब पे लगाने के लिए, कितने जॉब करना है उसने, एक जॉब करना है, कितने साल पढ़ा रहे उसको, 20 साल पढ़ा रहे आप उसको, और आप दीन पूरी कौम की हालत आप बदलना चाह रहे हैं, आप चुटपुट 2 नारे लगा के करना चाहते हैं, आप एड़े हुए पागल हुए कि क्या क्या करना चाहते आप? ये सोल्यूशन नहीं है, ये सोल्यूशन नहीं है, हमको लॉन्ग टर्म प्रोग्राम रखना पड़ेगा। इतने साल में मुसलमानों की तस्वीर बदले, इतने साल में गैर मुस्लिमों को करीब किया जाए, इतने साल में इतनी किताबें इस्लाम के तारुफ में पेश की जाए, नबी के बारे में इतना लोग गलत बोल रहे हैं, नबी के बारे में कौन सी किताब अच्छी है बोलो, नारे जितने लोगों ने लगाए नबी के बारे में कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के बारे में, जिन लोगों ने गलत बातें फैलाई, किसी ने कार्टून बनाया, किसी ने कुछ किया, किसी ने कुरान को जलाने का ऐलान किया, ٹھیک ہے اس کے لیے آپ نعرے لگا رہے, لیکن کتنے لوگوں نے قرآن پڑھا, کتنے لوگوں نے قرآن کی تعلیمات کو پیش کیا, کتنے لوگوں نے نبی صلی اللہ علیہ وسلم کی بارے میں کوئی کتاب دی کسی کو, دے کہ ہمارے نبی ایسے تھے, اس کو معلوم ہے کون سی کتاب ہے, خود کو اس کو کون سی دو کون سی دوں وہ بھی معلوم نہیں. تو ایسے پروگرام کرنا پڑے گا. لیکن آپ نے کہا بابا اتنا یہ عالم علماء کا کام ہے, ٹھیک ہے عالم علماء بچیں گے ڈنڈے تیرے کو پڑھنے والے. جو آدمی یہ کام کے لیے تیار نہیں ہوگا کام کبھی نہیں ہوگا. آپ سوچئے اسلام کے خلاف چھوٹا بڑا ہر آدمی آج تیار ہو گیا بولنے کے لیے, اور اسلام کی موافقت میں بولنے کے لیے تھوڑا سا ہم کچھ نہیں کر سکے, سوچیں کتنی بری بات ہے. اپنے گھر سے شروعات کیجیے, اپنے بچے کو بٹھائیے, بولیے بول ہمارا رب کون ہے, پوچھو مر رب بک پہلا سوال ہے قبر میں, سکھائیے آپ کو یاد ہوگا, اور اس کو بتائیے ہمارے نبی کیسے تھے کیا تھے. وہ فلم کے ہیرو کو, اسپورٹس مین کو, کسی کو, اس کے ٹیچر کو, پڑوسی کو, کوئی کارٹون میں کوئی دیکھ رہا ہے اس کو اپنا ماڈل بنا رہا ہے, اس کو آئیڈیل بنا رہا ہے, اس کو سکھاؤ صحابہ کیسے تھے, اس کو بتاؤ اللہ کے نبی صلی اللہ علیہ وسلم کیسے تھے. یہ لمبا کام ہے. جو آدمی لمبا کام کرنے کے لیے تیار ہے, اگر ہر علاقے میں کم سے کم 100 آدمی ایسے تیار ہو جائیں جو اسلام پر سے لگے ہوئے جھوٹے الزامات دھبے ہٹانے کا عزم رکھتے ہوں, اور مسلمانوں کی تصویر صحیح کرنے کے لیے لانگ ٹرم اسٹریٹجی ان کے پاس ہو, ہم کو اتنے سال تک کام کرنے کا ہے اور اتنے سال میں ہم اور لوگ تیار کریں گے, ایسے اگر آدمی تیار ہو جائیں تو کچھ ہو سکتا ہے, ورنہ روتے ہی رہنے کا کام ہے اپنا اور کچھ نہیں ہے. شارٹ ٹرم نہیں, فاسٹ فوڈ کی چیزیں نہیں چلے گا, لمبا کام کرنا پڑے گا. اور سارے فساد اور ساری برائیاں اور اول فال کام کچھ نہیں, یہ اگر کیے بہت فرق پڑے گا, بہت فرق پڑے گا. تو جو پڑھا لکھا نہیں ہے کم سے کم وہ ایسا بھی کر سکتا ہے اخلاق کے ذریعے سے. چلو بھائی میں بیان تو نہیں کر سکتا لیکن میں عملی بیان کر سکتا ہوں, عملی بیان کر سکتا ہوں کہ کسی آدمی کو سہارا دیا, پڑوسی ہے بستی میں کوئی غریب ہے غیر مسلم ہے, کسی گھر میں کسی کا بڑا آدمی گھر کا مر گیا, اب بیوی ہے بچے ہیں اس کے, اس بچے کے لیے کچھ انتظام کر دیا, اس کی پڑھائی کی فیس بھر دیا, اس کے گھر میں راشن پانی بھر دیا, غیر مسلم ہوں. اب اس کو کیسا ہو رہا ہے, اس بستی کے لوگ ڈسکس کریں گے اس کو, دیکھیے ہمارا نام نہیں ہو, ہم اسلام کے نمائندہ بنیں تاکہ اس کا کنیکشن کوئی بھی بولے تو بھائی ہمارے اسلام میں ایسا ہے, دکھ درد میں کام آنا چاہیے, تم زمین والوں پر رحم کرو آسمان والا تمہارے اوپر رحم کرے گا. پوری بستی میں ڈسکس ہو رہا, ارے اس نے کیا اس کا, ہم لوگ تو پیچھے رہ گئے آگے بڑھ گئے, ان لوگ غیر مسلم کے ساتھ انہوں نے ایسا کیا, یہ لوگ دین دھرم دیکھتے نہیں ہیں, یہ لوگ ہندو غیر مسلم کرسچن ہو ان کے ساتھ بھی اچھا سلوک کرتے, مسلمان ایسے نہیں ہوتے. کل میں کچھ ہوگا تو لوگ بولیں گے نہیں تو پیچھے رہے ہم لوگ آگے ہیں, ہوگا کہ نہیں ہوگا ایسا, یہ تصویر بنے گی مسلمانوں کی, یہ تصویر بنے گی تب جا کے یہ ہوگا. لیکن یہ کیسا ہوگا, ایک دن میں ہوگا, ایک مہینے میں ہوگا, یہ لمبا کام ہے اس کے لیے. یہ جو دوری 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 اس طرح سے ہو رہی ہے اور ایک قسم کا ٹینشن کریٹ ہو رہا ہے, یہ ہم کو اس کو ختم کرنا پڑے گا, ہم کو اس کو ختم کرنا پڑے گا. مائنورٹی کون ہے, سائیکل کون ہے, ہم ٹرک نہیں ہیں سائیکل ہیں, سائیکل ٹرک کو ٹکرائے یا ٹرک سائیکل کو ٹکرائے نقصان کس کا ہوتا, سائیکل والا بولا پچھلے ٹائم تو ایسا ہوا تھا ٹرک آ کے میرے کو ٹھوکا تھا, اب کیا میں جا کے اس کو ٹھوکوں گا تو جیسا میرا نقصان ہوا تھا اس کا بھی ہوگا, ہوتا ایسا ہوتا, تو سائیکل ہے تیرا نقصان ہونے والا ہے, چاہے تو اس کو جا کے ٹکرائے یا وہ تو اس کو آ کے ٹکرائے. تو مسلمان جو ہے بعض اوقات کچھ چھیڑ دیتا, بعد میں اس کے بعد جو تکلیف آتی وہ پہلے سے زیادہ ہوتی. اس کو سمجھیے, جس کو یعنی کانسیپٹ نہیں سمجھ میں آتا ہے اس کو ہسٹری تو سمجھ میں آتی نا, اس کے لیے تاریخ کا تجربہ ہے کہ نہیں ہے, چاہے وہ ہندوستان کا معاملہ ہو یا باہر کا معاملہ ہو, یہی تاریخ ہماری چلی آ رہی ہے کہ کچھ نہ کچھ ایسا ہوتا ہے اس کے بعد مسلمانوں کو بہت نقصان ہوتا ہے. یہ سلسلہ ختم کرنا ہے ہم کو, نہیں ہونا چاہیے ایسا. ایک آدمی کچھ غلطی کرتا ہے, غلط بیان دے دیتا ہے, غلط حرکت کرتا ہے, نوجوان ہے جوش میں آ کے کچھ بھی کرتا ہے, کہیں سے بھی الٹی سیدھی بندوق لایا مار دیا کس کو بھی, اب اس کی بنیاد پر کیا کرتے ہیں 50 نوجوان جو اس سے جڑے ہوئے ہیں سب کوٹا کے اندر फिर उनकी ईद भी अंदर, उनका सब अंदर, होता कि नहीं होता? एक की गलती, वो भी बेचारा किसने उसको भड़काया मालूम नहीं, किसने काम पे लगाया वो भी मालूम नहीं, लेकिन बेवकूफ बना ना हो, वो बेवकूफ बना जज्बात में आया, चलो ठीक है दीन के जज्बात है, किसी ने बेवकूफ भी नहीं बनाया उसको, दीन के जज्बात में आके कुछ किया उसने ऐसा, लेकिन उसके बाद बाकी जो सारे मुसलमान हैं उस बस्ती के, उस शहर के, उनके लिए कितनी बड़ी मुसीबत खड़ी होती है, इसका जिम्मेदार कौन है? कितने उसमें इंजीनियर होते हैं उनके उनके जॉब छूट जाते हैं, कितने डॉक्टर होते हैं उनका दवाखाना बंद हो जाता है, कितने लोग होते हैं उनके लिए मुसीबत हो जाती है, ये सोचना चाहिए। और हम अपने पर्सनल मामले में क्या करते हैं, बहुत सोचते हैं, उम्मत के मामले में सोचते ज्यादा नहीं सोचते, हम है अल्लाह है, और अपना पर्सनल झगड़ा रहा तो अरे अपना एरिया नहीं है, चल यहां से चुपचाप निकल, गाड़ी किक मार के, अपना एरिया नहीं है ये, बहुत मार खाएंगे यहां पे, पर्सनल में इतना सोचता, सिक्योरिटी के बारे में सोचता, लेकिन दीन के बारे में, उम्मत के बारे में नहीं सोचता कि मैं कुछ करूंगा यहां पर, यहां पर दूसरों को नुकसान होगा, सोचता कि इतना नहीं सोचता। इसलिए बहुत जरूरी है कि हम इस बारे में थोड़ा संजीदगी से सोचें कि इस्लाम के सिलसिले में, मुसलमानों के सिलसिले में, आज दुनिया भर में जो भी हो रहा, और इतने सारे मुल्क हैं कितने गिनाएंगे आप, अल्लाह ताला इन्हें मुसलमानों के हाल पर रहम फरमाए, कहां कहां आप सोचेंगे, आप सोचिए कि कोई एक मुल्क है जिसके लिए बैठ के रोए आदमी, कोई एक मुल्क है, कितने लोग हैं मुसलमान हैं, औरतें हैं, खवातीन हैं, बच्चे हैं, बीमार हैं, बूढ़े हैं, क्या हाल है मुसलमानों का, यानी बहुत सोचने की चीज है। हम आगे इसको कैसे तब्दील कर सकते हैं, हम क्या चेंज ला सकते हैं, हमको करना है, सिर्फ बातें करने से कुछ नहीं होता, खाली आदमी अपने जज्बात बताए, हाँ मेरे को बहुत तकलीफ हुई, मेरे को टेंशन आया, करेंगे क्या हम आगे बताएंगे, आदमी एकदम परेशान होकर फ्रस्ट्रेट हो गया, कुछ होने वाला नहीं है, कुछ ना कुछ उससे गलती हो जाएगी, ऐसा ना हो, हमको ये सोचना है, ठीक है अब हम क्या कर सकते हैं, हम ये कर सकते हैं कि आज एक बहुत बड़ा तबका जो इस्लाम के खिलाफ है, हम इतना तो कर सकते हैं कि पुरअमन तरीके पर दावत देकर उस तबके को इस्लाम का हामी, मुसलमान नहीं भी बना कम से कम तो इस्लाम का हमदर्द वो बने, मुसलमानों का हमदर्द वो बने, ये कोशिश हम कर सकते हैं। लोग हमारे दुश्मन क्यों बने, इसलिए कि उन्होंने इस्लाम को अपना दुश्मन समझा, क्यों समझ रहे ऐसा, हमने सही पैगाम पहुंचाया नहीं उन तक, और दूसरों ने इस्लाम के बारे में गलत बातें पहुंचा दी, उन्होंने वही पढ़ा, वही सुना, वही लेकर चल रहे हैं वो, हम तो बैठे हैं चुप एकदम, भाई हमारा इस्लाम हम नहीं बोलने वाले, हराम है हमारा बोलना तुम्हारे बारे में, ऐसा है, अब पिट रहे मुसलमान, कुछ पिट रहे इस वजह से, और कुछ बेचारे मजलूम हैं जिनका कोई कसूर नहीं लेकिन उन पर जुल्म किया जा रहा है, ऐसे भी लोग हैं, लेकिन कहीं ना कहीं हमारा दखल उसमें है, अल्लाह ताला इसकी समझ हमको अता फरमाए, ये बहुत सोचने की चीज है। आज तक जो हुआ हुआ गया, खत्म, आगे के हालात अगर हमको बदलना है, इसमें इस बात को सोच के ही चलना पड़ेगा, इस बात को सोच के चलना पड़ेगा, मीडिया की ताकत और पढ़े लिखे गैर मुस्लिम हैं उनकी ताकत, ये सारी ताकत अगर हमको चाहिए, इसके लिए इस्लाम की दावत एक जरिया है, हमको कहीं हुकूमत करने की या कुछ करने का या कुछ इस तरह से साजिश करने का ऐसा नहीं है, इस्लाम का पैगाम सारी इंसानियत के लिए है। हाँ जहां सारे मुसलमान हो जाए, इस्लामी हुकूमत होगी वहां पे, लेकिन हम गवर्नमेंट के खिलाफ साजिश की बातें या इस तरह की, हमारा कोई इस तरह का मंसूबा नहीं है। इस्लाम जहां है वहां पर अमन तरीके से रहना सिखाता है। हां यह है कि हमारे नजदीक असल जिंदगी का जाब्ता हयात क्या है, कुरान और सुन्नत है, यही हमारे लिए जिंदगी का तरीका है, हम इसी पर चलते हैं। हां किसी मुल्क में हम अगर जाएं या यहां हम रहते हैं, यहां का कानून है हम उस पर चल रहे हैं, लेकिन इस्लाम का बदल उसको हम मानते हैं, इस्लाम का बदल उसको नहीं मानते हम। हां लेकिन यहां तो वैसे ही चलना पड़ेगा, अगर किसी आदमी को कुछ अपनी जमीन का झगड़ा हल करना है, वो कहां जाएगा भाई, किसी आदमी को, कोई आदमी को पुलिस उठा के ले जाती है, अगर वो बेकसूर है तो उसके लिए कोर्ट में लड़ेगा नहीं तो कहां लड़ेगा, अपने घर पे लड़ेगा केस, तो इस उसी कानून से उसी वकील के थ्रू उसको जाना पड़ता है। तो हम जिस मुल्क में हैं वहां पर अमन तरीके से रहें और इस्लाम का पैगाम खुसूसन उन लोगों तक पहुंचाएं जो इस्लाम को हमसे बेहतर दूसरों तक पहुंचा सकते हैं। अगर ऐसा हमने किया तो बहुत बड़ा काम हमारा हो जाएगा, बहुत बड़ा काम हो जाएगा। या ऐसे ही है, एक आदमी मर रहा है, अब हमारे पास साइकिल है, उसके लिए दवाई लेके हम लोग सीरियस है एकदम, उसको दवाई लाने के लिए जा रहे हैं, हमने वो चिट्ठी किसी ऐसे आदमी के पास दी जिसके पास एकदम बाइक, मजबूत बाइक है एकदम, वो जाके जल्दी लेके आ सकता है। ऐसा ही है कि आज उम्मत का हाल बहुत बुरा है, इसमें अगर हम ये कर लें कि ऐसे अफराद جو آج اسلام کے دائرے میں آ جائیں تو ہم سے بہتر کام کر سکتے ہیں، ہم اسلام کا پیغام ان کو دے دیں، وہ ہمارے سے زیادہ اچھا کام کر سکتے ہیں، ہم سے زیادہ امت کے لیے خیر کے لیے بھاگ دوڑ کر سکتے ہیں، یہ ہم کر سکتے ہیں، ہمارے بس میں ہیں۔ لَأَن يَهْدِيَ اللَّهُ بِكَ رَجُلًا وَاحِدًا خَيْرٌ لَّكَ مِنْ حُمْرِ النَّعَمِ، اے علی اگر اللہ تیرے ذریعے سے ایک آدمی کو ہدایت دے دے تو تیرے لیے یہ مال غنیمت کے سرخ اونٹوں سے بھی بہتر ہے، سرخ اونٹوں سے تیرے لیے بہتر ہے۔ تو دنیا کی ساری نعمتوں سے، دولت سے یہ بہتر ہے کہ ایک آدمی کو ہمارے ذریعے سے ہدایت مل جائے۔ یہ تمنا دل میں لے کر جینا واقعی انسان کے لیے سعادت ہے، اپنی ہدایت دوسروں کی ہدایت سے۔ اللہ تعالی ہم کو سمجھتا فرمائے اور ہم کو اسلام کی دعوت کے سلسلے میں حساس ہونے کی توفیق دے، اور اللہ تعالی دنیا میں جتنے بھی مسلمان پریشان ہیں جس ملک میں بھی ہوں اللہ تعالی ان کے مسائل کو حل فرمائے۔ جو بھی مسلمان ملک طاقت رکھتے ہیں، کچھ اثر رکھتے ہیں، کچھ ان کے حالات کے بنانے کی ان کے اندر استطاعت ہے، طاقت ہے، اللہ تعالی ان کو اس پر جلد سے جلد قدم اٹھانے کی توفیق عطا فرمائے، اور اللہ تعالی ہم سب کو ایسے کاموں سے بچنے کی توفیق دے جس سے یعنی شر پیدا ہوتا ہو، جس سے نقصان ہوتا ہو، امت کے لیے مزید مسائل بڑھتے ہوں، ہم کو کسی بھی قسم کی شرارت سے یا کسی قسم کی یعنی جذباتی حرکت سے ہم کو بچنے کی توفیق عطا فرمائے۔ اقول قولی ھذا واستغفر اللہ لی ولکم۔